यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि 44 जनाको उम्मेद्वारी दर्ता। काठमाडौँ शंखरापुरमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा। राजनीतिमा सक्रिय भएको जानकारी। पदाधिकारी वा व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशनमा संलग्न नहुन नेता कार्यकर्तालाई नेपाली कांग्रेसको अपील। र हिमपात र अत्यधिक चिसोका कारण फ्रान्सको राजधानी पेरिसमा करिब 100 उडान रद्द।
हरेक टिमको लागि सबै पाक यही पाए जहाँ जा कनेक्टेड रहोस् इन्टरनेटमा सर्फ गर्नुहोस्
डेटा भोइस एसएमएस
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14-15 ह्यास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको रिक्त 18 सीटका लागि माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि 44 जनाको उम्मेद्वारी परेको छ। साथै प्रदेशका राजधानीमा हिजो भएको मनोनयनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तथा नेपाल मजदूर किसान पार्टीका तर्फबाट मनोनयन दर्ता भएको हो। तालमेल गरी जाने निर्णय अनुसार कांग्रेसले 9, एमाले 8 र जसपा र लोसपाको तर्फबाट 1 सीटमा उम्मेद्वारी दर्ता भएको छ। कांग्रेसका तर्फबाट कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रंजित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल सिन्हा, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललित बहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्ब बहादुर खाती उम्मेद्वार बन्ने टुंगो लागेको नेता विश्वकर्माले जानकारी दिनुभयो। एमालेका तर्फबाट लीला भण्डारी सुदूरपश्चिम, मीना रखाल कर्णाली, रामकुमारी झाँक्री लुम्बिनी, सम्झना देवकोटा गण्डकी, प्रेम दंगाल बागमती, रेखा झा मधेस, रोशनी मेचे कोशी र सोम पोर्तेल कोशी रहनु भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका 17 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता नेउपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समी कुमारी अग्रवाल, बागमतीबाट प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारले उम्मेद्वारी दर्ता गराउनु भएको पार्टीका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। जनता समाजवादी पार्टी नेपाल र लोसपा बीच पार्टी एकताको निर्णय भइसकेपछि मधेस प्रदेशमा अन्यलतर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले उम्मेद्वारी दर्ता गराउनु भएको छ। निर्वाचन आयोगले यही माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आज उम्मेद्वारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका रहेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम हिजो 7 प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेद्वारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन कार्यक्रम अनुसार यही पुस 25 र 26 गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस 27 गते उम्मेद्वारले नाम फिर्ता लिने तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस 28 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। निर्वाचन आयोगले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हिजो भएको उम्मेद्वारी मनोनयनको सूची सार्वजनिक गरेको हो। निर्वाचन आयोगले निर्वाचन आचार संहितामा संचार सम्बन्धी नयाँ बुदा थप गरेको छ। निर्वाचनको मौन अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था थप गरेको आयोगले जनाएको छ। नयाँ प्रावधान अनुसार अनलाइन माध्यमको निर्वाचन प्रचार प्रसार खर्चको विवरण समेत निर्वाचन खर्चमा समावेश गर्नुपर्ने, राजनैतिक दल, उम्मेद्वार तथा दलका भातृ संगठनले अनलाइन संचार माध्यमबाट गर्ने प्रचार प्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ। सामाजिक सञ्जालको परिभाषालाई विस्तृत सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषामा गरिएको छ भने बदलिदो समयमा आर्टिफिशियल इन्टेलिजेन्स एआईको प्रयोग गरी हुने आचार संहिताको उल्लंघनका विषयलाई समेटिएको छ। पत्र पत्रिकाका माध्यमबाट प्रचार प्रसार गर्दासम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था गरिएको र अनलाइन संचार माध्यमबाट रोड ब्लक, कन्टेन्ट ब्लक, होम पेज ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन, समाचारको बीचका माध्यमबाट निर्वाचन प्रचार प्रसार गराउन सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ। आयोगले निर्वाचनका लागि मतपत्र छपाएको काम शुरू गरेको छ। सहकर्मी यशोदा अधिकारीको एक रिपोर्ट।
निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नावावली र मतपत्र छपाई शुरू गरेको छ। आयोगका अनुसार अहिले मतदाता नावावली र समानुपातिकतर्फको मतपत्र धमाधम छपाई भइरहेको छ। कार्यतालिका अनुसार माघको पहिलो सातासम्ममा मतदाता नावावली र दोस्रो सातासम्ममा समानुपातिक मतपत्र छपाई सम्पन्न गरिनेछ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई:
निर्वाचनको लागि मतपत्र र मतदाता नामावली छपाईको काम प्रारम्भ भएको छ। मतदाता परिचय पत्र हामी यसपछि छपाई गर्छौ। मतदाता नामावली माघको पहिलो हप्तामा छपाई सम्पन्न गर्ने गरी काम अगाडि बढाएका छौँ भने समानुपातिको मतपत्र छपाईको काम शुरू भएको छ। त्यो माघको दोस्रो हप्तासम्ममा पूरा हुन्छ। त्यसपछि प्रत्यक्षको छाप्ने गरी कार्ययोजना बमोजिम काम अगाडि बढिरहेको छ।
मतदाता नावावली र समानुपातिक तर्फको मतपत्र छपाई सकिएपछि प्रत्यक्ष तर्फको मतपत्र छाप्ने गरी निर्वाचन आयोगले कार्यतालिका बनाएको छ। मतदाता नावावलीमा कुल 1,90,00,000 संख्या रहेकाले त्यसको 5% बढाएर प्रत्यक्ष र समानुपाती गरी करिब 4 करोड़ मतपत्र छपाई गरिनेछ। आयोगका प्रवक्ता भट्टराईका अनुसार मतदाता नावावली 4 प्रति रहने, जसमा 1 प्रति रंगीन र 3 प्रति सादा छपाई हुनेछ।
मतदाता नामावली 4 प्रति छापिन्छ, एउटा रंगीन र 3 प्रति सादा। मतपत्र चाहिँ हामीले मतदाताको संख्या 1,90,00,000 लगभग छ। इमर्जेन्सी म्यानेजमेन्टका लागि आवश्यक पर्न सक्ने गरी 5% थप गरेर करिब 2 करोड़ प्रत्यक्ष तर्फको र 2 करोड़ समानुपातिक तर्फको गरेर करिब 4 करोड़ मतपत्र छाप्नुपर्ने अवस्था छ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले तीव्र रूपमा तयारी गरिरहेको छ। मतदाता नावावली र मतपत्र छपाई सकिएपछि मतदाता परिचय पत्र छपाई गरिने आयोगले जनाएको छ। छपाईका लागि आयोगले आन्तरिक सँगै बाह्य जनशक्ति समेत परिचालन गरेको प्रवक्ता भट्टराई बताउनुहुन्छ।
हामीले विभिन्न टास्क फोर्सहरू बनाएका छौँ निर्वाचन आयोगको कर्मचारीहरूको, त्यही अनुसार कर्मचारीहरू परिचालन भइरहनु भएको छ र आयोगका कर्मचारीले नपुग्ने अवस्थामा अन्य निकायका कर्मचारी समेत ल्याएर उहाँहरूलाई यो काममा खटाइएको।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले छपाई शुरू गरेको मतपत्र मार्फत मतदाताले सक्षम प्रतिनिधि चुन्ने अवसर पाउनेछन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्की समक्ष ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी हिजो साँझ राजीनामा पत्र बुझाउनु भएको हो। राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै घिसिङले आफू राजनीतिमा सक्रिय भएको जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले 3.5 महिना 3 वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकोमा उहाँलाई बधाई समेत दिनुभएको थियो। प्रधानमन्त्री कार्कीले आगामी राजनैतिक यात्राका बारेमा शुभकामना पनि व्यक्त गर्नुभएको छ। काठमाण्डुको शंखरापुर नगरपालिका 3 मा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। जिल्ला प्रहरी परिषद काठमाण्डुका प्रवक्ता प्रहरी परीक्षक पवन कुमार भट्टराईले 4 जनाको मृत्यु भएको पुष्टि भएको र अन्य 22 जना घाइते भएको जानकारी दिनुभयो। मृत्यु हुनेमा बाँकेको कुहालपुरकी कामना शेर्पा, ताप्लेजुङकी इन्दिरा लिम्बु र काठमाण्डुकी 55 वर्षीय शान्ति गुप्ताको पहिचान खुलेको र बाँकी एकजनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा करिब 40 जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। नेचर हब भन्ने संस्थाका कर्मचारी पिकनिक गएर फर्कदा बस दुर्घटनामा परेको थियो। बस सड़कबाट करिब 100 मीटर तल खसेको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्यकर्तालाई अपील गरेको छ। केन्द्रीय कार्यालयले हिजो प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्य समितिलाई मात्र रहेको स्पष्ट पारेको छ। गत मंगिर 15 गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले 15 महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढ़िसकेका सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मंगिर 15 गतेदेखि नै स्वत समाप्त भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच कांग्रेसको विशेष महाधिवेशन पक्षधरले हिजो पत्रकार सम्मेलन गरी यही पुस 27 र 28 गते काठमाण्डुमा विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिएको छ। कांग्रेसका महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले पनि हिजै संयुक्त विज्ञप्ति मार्फत कांग्रेसको विधान अनुसारको व्यवस्था उल्लेख गर्दै 54% महाधिवेशन प्रतिनिधिहरूले दर्ता गराई यही पुस 27 र 28 गते तय भएको विशेष महाधिवेशन कानूनी र राजनैतिक रूपमा अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच हिजो भेटवार्ता भएको छ। राप्रपाद्वारा यही पुस 27 गते पृथ्वी जयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन देउवा निवासमा हिजो भएको भेटमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। यस्तै मुलुकको राजनैतिक स्थिरता, समसामयिक राजनैतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे छलफल भएको उहाँले बताउनुभयो। गृहमन्त्री ओमप्रकाश अरियालले ललितपुर स्थित मधेसी आयोग र मुस्लिम आयोगमा पुगी पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ। पछिल्ला दिनमा तराई मधेसका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। छलफलको क्रममा मन्त्री अरियालले धार्मिक साम्प्रदायिक बीच आपसी सद्भाव कायम गर्न मधेसी, थारू र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपीलको खुलेर प्रशंसा गर्नुभयो। छलफलका क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवच शाहले मधेसी आयोग कुनै धर्म विशेषको भन्दा पनि समग्र मधेसी समुदायको आयोग रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नरहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको 29 औं स्थापना दिवस समारोहमा मन्त्री खरेलले आफ्ना बारेमा विभिन्न चर्चा चल्ने गरेको बताउँदै चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको स्पष्ट गर्नुभयो। आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर संचार माध्यमहरूले गलत समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि व्यक्त गर्नुभयो। मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बीच भेटवार्ता भएको छ। ललितपुर लुबु लामाटार स्थित लिङदेन निवासमा हिजो बिहान भएको आसन्न प्रतिनिधि सभा, निर्वाचन, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा कुराकानी भएको थियो। भेटपछि संचार मन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिनुभयो। लगातारको शीतलहरका कारण चिसो बढ़ेपछि कैलालीको गौरी गंगा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा विदा दिएको छ। नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बाल बालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठन पाठन पनि प्रभावित भएकाले हिपुस 24 आगामी माघ 2 गतेसम्मका लागि विदा दिएको उल्लेख गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठकमा सांसदहरूले कानूनी मापदण्ड विपरीत अनुमति बिना छायांकन गरिएका चलचित्रहरू निरुत्साहित गर्न आवश्यक रहेको बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा चलचित्र विधेयक 2081 माथिको छलफलमा सांसदहरूले कानूनी मापदण्ड र प्रक्रिया पालना नगरी चलचित्र निर्माण तथा प्रदर्शन गरिएको अवस्थामा कसुरको प्रकृति अनुसार सजायको व्यवस्था आवश्यक रहेकोमा जोड़ दिनुभयो। सांसदहरूले मातृभाषाका चलचित्र प्रवर्धनका साथै दलित आदिवासी जनजाति तथा पिछड़िएका समुदायबाट आएका चलचित्र निर्मातालाई चलचित्र सम्बन्धी तालिम चलचित्र विकास बोर्डले दिनुपर्ने सुझाव दिनुभयो। राष्ट्रिय समाचार समिति रासले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी चितौनको भरतपुरमा तालिम केन्द्र निर्माण गरेको छ। आम संचारसँग सम्बन्धित सैद्धान्तिक व्यवहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले तालिम केन्द्र निर्माण गरिएको हो। केन्द्रका लागि 5,76,00,000 रूपियाँको लागतमा भरतपुर महानगरपालिका 10 चार तलाको भवन निर्माण सम्पन्न भएको छ। भवनमा 13 आवासीय कक्ष, स्टुडियो, प्रयोगशाला, तालिम कक्ष, चमेना गृह, कार्यालय कक्ष लगायतका सुविधा सम्पन्न पूर्वाधार निर्माण गरिएका छन्। झापाको चन्द्रगढ़ी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टा छुट्टै समितिले छानबिन गर्ने भएका छन्। गत शुक्रबार काठमाण्डुबाट उड़ेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावन मार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टा छुट्टै अनुसन्धान गर्ने भएका हुन्। प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका 4 पक्राउ परेका छन्। मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेका हुन्। प्रहरी टोलीमाथि चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सही संजीव केसी घाइते हुनु भएको छ। उहाँको महाराजगंज स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। थोरै लगानीमा राम्रो आमदानी गर्न सकिने भएपछि पछिल्लो समय च्याउ खेतीप्रति युवाहरूको आकर्षण बढ़न थालेको छ। कम मेहनत र परिवारसँगै रहेर विदेशमा भन्दा राम्रो आमदानी हुन थालेपछि वैदेशिक रोजगारीमा गएर फर्केका मोरङका युवाहरू अहिले गाउँमै व्यावसायिक रूपमा च्याउ खेती गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको एक रिपोर्ट।
पैसा कमाउन जागिर गर्नुपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई मोरङ धनपालथान गाउँपालिका एक नोसाका संजय कुमार मण्डलले गलत साबित गर्नुभएको छ। झण्डै 8 रोजगारीका लागि मलेसिया र साउदीमा काम गरेर फर्केपछि व्यावसायिक रूपमा गाउँमा शुरू गरेको च्याउ खेतीबाट विदेशभन्दा राम्रो आमदानी गर्न उहाँ सफल हुनुभएको छ। 8 7 टहरामा च्याउ खेती गर्दै आउनुभएका मण्डलले अहिलेसम्म 10,00,000 रूपियाँ लगानी भइसकेको र त्यसबाट वार्षिक 8,00,000 रूपियाँसम्म आमदानी हुने गरेको सुनाउनुभयो।
बिग्रेन भन्ने त ठिकै छ, विदेश भन्दा लाख गुणा राम्रो छ त्यो खेतीमा। 9,00,000-10,00,000 लगानी गर्छु नि, त्यसमा सालको 8-9,00,000 त्यो आमदानी आइहाल्छ। विदेशमा 3-4,00,000 लगानी गरेर जानु, त्यहाँ सालमा कति आमदानी हुन्छ तपाईँ, त्यही 4,00,000-5,00,000 हुन्छ। त्यो भन्दा बरु स्वदेशमा बसेर राम्रो आमदानी हुन्छ त्यो खेती गरेर।
च्याउ खेतीबाट आएको आमदानीले जग्गा तथा ट्राक्टर खरिद गरेको र घर खर्च समेत त्यसैबाट चलेको उहाँको भनाइ छ।
त्यसैमा अब घर चलिराखेको छ, बाल बच्चा पढाइ लेखाइ सबै यसैमा छ। जग्गा पनि थपेछु, ट्राक्टर सेक्टर त्यहीबाट
2073 सालदेखि धनपालथान गाउँपालिका 6 कपिल राजवंशीले पनि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आउनु भएको छ। 4 टहराबाट शुरू गरेको च्याउ खेतीबाट राम्रो आमदानी हुन थालेपछि त्यसलाई विस्तार गर्दै अहिले 7 टहरामा उहाँले च्याउ खेती गर्दै आउनु भएको छ। उहाँले गाउँको आधा दर्जन भन्दा बढी युवाहरूलाई समेत रोजगारी प्रदान गर्दै आउनु भएको छ।
स्वदेशमा रोजगारी मात्रै होइन, यसमा हामीले निर्यात र आत्मनिर्भर पनि बन्न सक्छ। 5% पनि हामी च्याउको भेराइटीहरू युज गर्न सकेका छैनौ। 5% प्रोडक्सन पनि टेक्नोलोजी भित्रै आउन सकेको छ च्याउको भित्रै आउन सक्यो भने हामी एक्सपोर्ट पनि गर्न सक्छौँ बाहिर यहाँ पनि कोडिसेप च्याउ उत्पादन गर्न सकिन्छ जुन कि लाख रुपियाँ केजी डेढ लाख रुपियाँ केजी त्यसमा त हामी गएको छैनौँ राज्यले सिपहरू टहराहरूको इन्फ्रास्ट्रक्चरको टेक्नोलोजीहरू दियो भने यहाँ धेरै ठुलो सम्भावना छ युवाहरूलाई विदेश जानु पर्दैन
बेमौसममा उत्पादन भएका च्याउले बजारको मागलाई पूरा गर्न सकेको छैन घरमै आएर उत्पादित च्याउहरू व्यापारीहरूले लैजाने गरेका छन् सरकारी अनुदान लिन वा लगानी जुटाउन सके व्यावसायिक रूपमा च्याउ खेती विस्तार गर्न सकिने भएकाले तीनै तहको सरकारले च्याउ खेतीका लागि किसानलाई अनुदानको व्यवस्था गर्नु आवश्यक देखिन्छ कुमोद अधिकारी रेडियो नेपाल विराटनगर
अब अन्तर्राष्ट्रिय समाचार हिमपात र अत्यधिक चिसोका कारण फ्रान्सको राजधानी पेरिस स्थित चार्ल्स डे गल विमानस्थलमा करिब 100 उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप 40 उडान स्थगित गरिएको फ्रान्सका यातायात मन्त्री फिलिप टबारोटले जानकारी दिनुभयो चीन भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले हिजो चिनिया राष्ट्रपति सी चिनफिङ समक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गर्नुभएको छ वहाँले सही परिस्थितिमा प्योङयाङको सामूहिक विनाशका हतियार विकासलाई स्थगन गर्न सकिने सम्भावना रहेको धारणा पनि राख्नु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आइकेनले ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल गेन परियोजना सञ्चालन गर्ने भएको छ राजधानीमा बुधबार आयोजित एक कार्यक्रम मार्फत परियोजनाको औपचारिक शुरूआत गरिएको छ परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्राण्डिङ गर्नु रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सृजना गर्नु रहेको छ गेन परियोजनाले 5 वर्षभित्र वार्षिक 50,000 भन्दा बढ़ी तथा आगामी 10 वर्षमा 1,50,000 भन्दा बढ़ी रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ यसै अवधिमा सेवा निर्यात मार्फत आइक्यानले वर्षेनी करिब 80 अर्ब बराबरको आय देशमा भित्र्याउने योजनामा उल्लेख गरिएको छ आइक्यानका अध्यक्ष निलबहादुर सारू मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढ़ाउने जानकारी दिनुभयो नेपालमा उत्पादित छुर्पीको निर्यात 32% वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ चालू आर्थिक वर्ष 82-83 को 5 महिनामा पूर्वी नाका काँकड़ भित्ता हुँदै 48,52,73,00,000 मूल्य बराबरको 2,75,246 केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो गत आर्थिक वर्षमा साउनदेखि मंगिरसम्म 36,76,23,000 मूल्य बराबरका 2,17,068 केजी छुर्पी निर्यात भएको थियो नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्सका आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल बिनसँग द्विपक्षीय सहयोग र व्यापार अभिवृद्धिका विषयमा छलफल गर्नु भएको छ दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ त्यस अवसरमा उहाँहरू बीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ़ गर्ने व्यापार तथा लगानी सहकारी विस्तारका साथै नेपालमा जल विद्युत पर्यटन कृषि प्रशोधन पूर्वाधार तथा सूचना प्रविधि जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी कार्य गर्न र विस्तार गर्न छलफल भएको थियो नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ बुधबार नेप्से परिसूचक 13.35 अंकले घटेर 2,635.95 को बिन्दुमा कायम भएको छ बुधबार 323 कम्पनीहरूका 1,34,34,000 किता शेयरहरू 5,17,50,92,000 रूपियाँमा किनबेच भएका छन् बुधबारको कारोबारमा वित्त र व्यापार समूहका उपसूचकहरू सामान्य अंकले बढ़ेका छन् भने अरू सबै समूहका उपसूचकहरू घटेका छन् वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 2 व्यावसायिक फर्महरूलाई नगद जरिमाना गरेको छ विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्री चाँगु नारायण दुई भक्तपुरलाई 2,00,000 रूपियाँ बराबरको जरिमाना गरेको छ त्यस्तै श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्राली काठमाडौँलाई 50,000 जरिमाना गरेको र ती दुवै उद्योगलाई उपभोक्ता संरक्षण ऐन अनुसार कार्यवाही गरेको विभागले उल्लेख गरेको छ
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य अब खेल समाचार
एनएसजे पल्सर स्पोर्ट अवार्डमा क्रिकेटकी पूजा महतोले वर्षको उत्कृष्ट युवा खेलाड़ीको अवार्ड जितेकी छिन्। बुधबार पोखरा स्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा क्रिकेटकी पूजा वर्षको उत्कृष्ट युवा खेलाड़ी चुनिएकी हुन्। नेपाल खेलकुद पत्रकार मंच एनएसजीएफको आयोजनामा हुने अवार्ड कुल 11 विधामा प्रदान गरिनेछ। खोखोको महिला र पुरूष टीम वर्षको उत्कृष्ट खेल टीम चुनिएको छ। तेकन्दोका तुलसीगिरी स्पेशल अवार्डबाट सम्मानित भएका छन्। त्यस्तै पारा एथलेटिक तर्फ लमजमकी प्रभा आङदेम्बे वर्षको उत्कृष्ट पारा खेलाड़ी चुनिएकी छिन्। नेपाली महिला राष्ट्रिय टोलीका स्टार फरवार्डर साबित्रा भण्डारी साम्बा लामो समय मैदान बाहिर रहने भएकी छिन्। एमआरआई परीक्षणमा उनको दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ग्राफ च्यातिएको पुष्टि भएको हो। यस चोटका कारण उनी 9 महिनादेखि 12 महिनासम्म प्रतिस्पर्धात्मक फुटबलबाट टाढा रहने अस्ट्रेलियन क्लब ओलिङटन फिनिक्सले जनाएको छ। यो चोटका कारण उनले निन्जा ए लीग अन्तर्गत राउण्ड 11 ब्रिस्बेन रोअर विरूद्धको खेलको दोस्रो हाफको अन्त्यतिर मैदान छाडेकी थिइन्। यो साम्बाको तेस्रो एससीएल चोट मध्ये दोस्रो कन्ट्राक्ट चोट हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सो कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाड़ी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 15.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.0 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 15 17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:12 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि 44 जनाको उम्मेद्वारी दर्ता। काठमाण्डू शंखरापुरमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा। राजनीतिमा सक्रिय भएको जानकारी। पदाधिकारी वा व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशनमा संलग्न नहुन नेता कार्यकर्तालाई नेपाली कांग्रेसको अपील। र हिमपात र अत्यधिक चिसोका कारण फ्रान्सको राजधानी पेरिसमा करिब 100 उडान रद्द। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।